رحمتِ باری ہے خوشیاں عید کی سب کے لیے، آؤ مل کر سب منائے، عید ہے سب کے لیے۔
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ، الصلاة والسلام علیک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ، وعلی آلک واصحابک یا نور اللہ۔ مدری چینل کے ناظرین، پروگرام ہے زندگی، جس کی پہلی ایپیسوڈ آپ دیکھ چکے ہیں، آج اس کا دوسرا سلسلہ ہے، دوسرا پروگرام ہے، اور اس پروگرام میں ہم اپنے تجربات کو کنٹینیو کریں گے جو اس صورتحال کے دوران ہمیں دیکھنے کو ملے، ہم نے محسوس کیے، اور ہم نے دیکھا کہ کس انداز سے لوگ اپنی زندگیاں گزار رہے ہیں۔ قریب سے دیکھنے کا موقع ملا، ویسے تو سنتے ہی تھے، لیکن چونکہ جب اس کام میں ایکٹیویٹی میں انوالو ہوئے تو بہت ساری چیزیں اپنی آنکھوں سے دیکھی اور اس کو محسوس کرنے کی کوشش بھی کی۔ اپنی بات کو کنٹینیو کرتے ہوئے ہم اپنے مہمانوں کی طرف چلتے ہیں، جن کو خصوصی طور پہ ہم نے اس حوالے سے اس پروگرام میں بلایا ہے، چونکہ ان کا بھی اس حوالے سے تجربہ رہا ہے، اور دعوت اسلامی کے تمام ہی لوگ کہیں نہ کہیں کسی نہ کسی طرح سے ان تمام چیزوں میں انوالو رہے ہیں۔ شفاعت بھائی، ہم نے پہلے ایپیسوڈ میں بات کی، آپ نے کچھ اپنے تجربات بیان کیے، جس میں واقعی میں کچھ ایسے تجربات تھے کہ وہ آنکھوں سے آنسو روک نہیں پائے، اور یہ جذباتی احساسات ہوتے ہیں، کوئی چیز ایسی نہیں ہوتی کہ اس کو خود بخود لائی جا رہی ہو، لیکن جب بندہ گفتگو کرتا ہے اور ان حالات کو خود اپنی آنکھوں سے دیکھ کر آتا ہے، اس ماحول میں کچھ لمحے گزار کر آتا ہے، تو وہ ایک اثر چھوڑتے ہیں ہمارے اوپر۔ آپ کا مختلف جگہوں پہ جانا ہوا، کئی ایسے علاقوں میں بھی ہم نے ویڈیوز دیکھی کہ آپ گئے ہیں اور آپ وہاں پہ دروازے بھی نہیں ہیں، پردے ٹنگے ہوئے ہیں، اور لوگ جو ہیں وہ بڑی حالت ان کی جو ہے وہ کہا جائے کہ پریشانی کے عالم میں ہیں۔ ہم یہ دیکھتے ہیں کہ اگر ہم شکر کے پہلو پہ گفتگو کریں اسی کنٹینیوٹی میں، ہم دیکھتے ہیں کہ اللہ تعالیٰ نے ہمیں تو بڑی نعمتوں سے نوازا ہوا ہے، ہم پکے گھروں میں رہتے ہیں، ہم اپنے کمروں میں رہتے ہیں، ہمارا اپنا ذاتی کمرہ ہوتا ہے، اور ہمارے گھر میں تین تین چار چار کمرے ہوتے ہیں، بھائی کا الگ، بہن کا الگ، والدین کا الگ، بچے الگ کمروں میں رہ رہے ہیں، ایک ڈرائنگ روم ہوتا ہے اور لاؤنچ ہوتا ہے، مطلب جو سہولت اللہ تبارک و تعالیٰ نے ہمیں دی ہے، ہو سکتا ہے کہ بہت سارے لوگ اس سے محروم ہوں۔ تو اس دوران آپ نے کیا دیکھا کہ لوگ کس طرح سے رہ رہے ہیں؟
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ جی شاہ رخ بھائی، صحیح کہہ رہے ہیں آپ، شکر جو ہے نا، شکر یہ ایک بہت بڑی نعمت ہے، اور ہم تمام کو ہر حال میں اللہ تعالیٰ کا شکر ادا کرنا ہے۔ صحیح کہا آپ نے کہ ہم کیسے کیسے گھروں میں ہوتے ہیں، جو کروڑ ہاں کروڑ لوگوں کے گھروں سے اچھے گھر ہوتے ہیں، لیکن ہم زبان پر شکوا اور شکایت ہی رکھتے ہیں، کیونکہ ہم اوپر والے کو دیکھ رہے ہوتے ہیں۔ حقیقت یہ ہے کہ جب ہم نے یہ کام کیا اور راشن کی تقسیم کی اور گھر گھر اور بستی بستی جب ہم لوگ گئے، تو واقعی ہم بہت سارے تو ہم نے ایسی باتیں دیکھی کہ ہمیں خود بہت حیرت ہوئی کہ ہمیں گھر میں کا ایک جھوپڑی تھی، تو ہم ان کو جو کھانا دیتے تھے تو افراد کا پوچھتے تھے کتنے افراد ہیں، تو نارملی ایک جھگی، ایک جھوپڑی، ایک 10x12 کی جھوپڑی میں کتنے لوگ رہتے ہوں گے، 2-4
نارملی طور پر، تو یہ ہمارے کمروں کا سائز ہوتا ہے،
یہی سائز ایک کمرے کا نا، ان کی پوری فیملی کا یہی سائز تھا، اور جھوپڑی تھی پکا، گھر بھی نہیں تھا، اور واش روم کے لیے وہ باہر جاتے تھے۔ تو ہم نے جب ان سے پوچھا کہ کتنے افراد ہیں، تو انہوں نے کہا 9 افراد ہیں۔ نو افراد ہیں؟ کہا ہاں 9 افراد ہیں اور 5 میری بیٹیاں ہیں۔ اب میں وہاں، سچی بات ہے کہ میں تھوڑی دیر کے لیے تو دم بخود ہو گیا کہ یار اتنی سی جھونپڑی میں 9 افراد رہتے ہیں، لیکن پھر میں نے کہا واقعی اب جس کے پاس اور کوئی سر چھپانے کا ٹھکانا ہی نہیں تو اسی میں رہے گا،
اس کے لیے یہ بھی نعمت ہے،
یہ بھی نعمت ہے۔ اسی طرح ہم ایک اور جگہ گئے تو وہ ایسی جھونپڑیاں تھیں، ایسے گھر تھے کہ جہاں جھک کر ہمارے اسلامی بھائی جاتے تھے اور سامان رکھ کر جھک کر ہی باہر آ جایا کرتے تھے۔ اچھا، وہیں ان کا کچن تھا چھوٹا سا، اس طرح کا ان کا گھر تھا۔ تو اس پر ایک مبلغ دعوت اسلامی رکن شورا فضیل بھائی نے بڑی پیاری توجہ دلائی، کہا کہ بے شک وہ لوگ شکر ادا کریں یہ گھر دیکھ کر کہ جن کے گھر پکے ہیں، لیکن یہ لوگ بھی اللہ کا شکر ادا کریں کہ جو اس وقت اس جھونپڑی میں رہ رہے ہیں کہ الحمدللہ ان کی آنکھیں تو سلامت ہیں، ان کے ہاتھ سلامت ہیں، پاؤں سلامت ہیں، یہ سن سکتے ہیں، بول سکتے ہیں، کھا سکتے ہیں، پی سکتے ہیں، پھر ابھی آپ نے تھیلی سینے کی بات کی، تو الحمدللہ ان کا خون خود ہی بن رہا ہے، ان کو خون چڑھوانے کی ضرورت نہیں ہے، ان کو کوئی اور پرابلم نہیں ہے، ان کا لبلبا الحمدللہ پراپر کام کر رہا ہے، ان کو شوگر نہیں ہے، اس طرح ان کے گردے سلامت ہیں۔ اگر کسی کو یہ کہا جائے کہ جناب اپنا ایک ہاتھ دے دو تو میں 10 لاکھ روپے دیں گے، تو وہ 1 کروڑ میں اپنا ایک ہاتھ نہیں دے گا۔ یہ ساری وہ نعمتیں ہیں، یہ ساری وہ چیزیں جن پر انہیں بھی شکر ادا کرنا ہے، ہمیں بھی کرنا ہے۔ تو شکر یعنی یہ اللہ تبارک و تعالیٰ کی ایک ایسی تقسیم، ایک ایسی اللہ تعالیٰ کی نعمتیں اور اس کی عطائیں ہیں کہ کوئی بھی میرے رب کی مخلوق اللہ کے شکر سے وہ بات رہ ہی نہیں سکتی۔ بس جو بھی میرے رب کی مخلوق ہے اس کو رب کا شکر ہی ادا کرنا ہے، ہر حال میں اللہ پاک کا شکر ادا کرنا۔ شاہ رخ بھائی، اس لاک ڈاؤن میں سب سے زیادہ جو میں سمجھتا ہوں متاثر ہوئے وہ سفید پوش لوگ ہوئے۔ اچھا، الحمدللہ امیر اہل سنت کی صحبت کی ایسی برکت ہے، ایسی برکت ہے کہ ہمارے مبلغین اور ہمارے ذمہ داران کے اندر یہ چیز الحمدللہ ہے۔ پیر صاحب کے صدقے، جیسے پیر صاحب فرماتے ہیں اتاری کے خمیر میں غداری نہیں ہے، ایسے ہی جو اتاری ہے نا تو اس کے اندر اتاری کے یہ کچھ نہ کچھ اوصاف ہیں۔ تو ایک اسلامی بھائی ہمارے کورنگی کے نگرانے کا بھی نا مجھے کہنے لگے کہ یار میں دھوپ میں جا رہا تھا اور صبح کا وقت تھا، تو ایک بچے کو دیکھا کاپیاں ہاتھ میں لیے پیدل جا رہا ہے، تو میں رک گیا۔ میں نے کہا بیٹا آپ کہاں جا رہے ہیں؟ اس نے کہا مجھے فلاں جگہ جانا ہے، اس مارکیٹ میں کاپیاں بیچتا ہوں۔ کہا بیٹا بیٹھو، میں وہاں چھوڑ دیتا ہوں۔ جب بٹھایا تو بات چیت کی کہ بیٹا کہاں رہتے ہیں، کیا کرتے ہیں؟ کہا کہ والد صاحب گھر میں ہیں اور وہ بھی بے روزگار ہیں، وہ برتن بیچتے ہیں۔ اب گھر میں بیٹھے ہیں، لاک ڈاؤن ہے، والد صاحب بھی بہت پریشان ہیں اور ہم بھی۔ تو وہ نگران کابینہ تھے، انہیں دعوت اسلامی کی طرف سے یہ اتھارٹی ہے کہ وہ جتنا راشن جہاں چاہیں ضرورت مندوں میں تقسیم کر سکتے ہیں۔ انہوں نے کہا بیٹا میرا نمبر لے لیں اور اگر کسی چیز کی ضرورت ہو تو رابطہ کیجیے گا۔ کہتے ان کے والد صاحب کا فون آیا اور کہا کہ جناب مجھے ضرورت ہے اور میں بے روزگار ہوں، میرے گھر آپ آ کر گھر بھی دیکھ سکتے ہیں۔ جب گھر گئے نا تو ان کے گھر میں ایک چرپائی تھی اور چند تھوڑے سے صندوق، ایک دو برتن اور سب، بالکل سامان نہیں تھا۔ اور کہا کہ آپ پورے محلے میں جا کے معلوم کر سکتے ہیں کہ میں نے آج تک کسی سے ایک ماچس کی تیلی نہیں مانگی، میں نے اپنے گھر کے معاملات اور اپنے گھر کی ضروریات تو خود پورا کیا ہے۔ اور یہ کہنے کے بعد انہوں نے کہا کہ جی ماشاءاللہ ہم دیکھ رہے ہیں آپ واقعی اس طرح کے ہیں۔ ان کو جب راشن پیش کیا تو یقین کریں وہ پھوٹ پھوٹ کے رونے لگے، اور اتنی دعائیں دعوت اسلامی کو دے رہے تھے، اتنی دعائیں ہمارے نگران کو دے رہے تھے، اور اس نگران کا میرے پاس وائس میسج ہے، وہ ایسے جذبات اس کے تھے کہ ایک شفاعت بھائی بہت دعائیں مل رہی ہیں، لوگ بہت دعائیں دے رہے ہیں، لوگ۔
اچھا، اس دوران بہت سارے لوگ جو ہے نا وہ شکوا بھی کرتے ہیں، ہم جیسے دیکھ رہے ہوتے ہیں فیس بک کے اوپر یا دیگر پلیٹ فارمس کے اوپر، لوگ کہہ رہے ہوتے ہیں یار ہمیں تو نہیں ملا راشن، ہمیں تو نہیں پہنچا، تو وہ یہ بھی تو دیکھیں کہ ان لوگوں کو بھی تو پہنچا ہے۔
اصل میں وہ صحیح جگہ پہنچ بھی نہیں پا رہے، شاید یہ وجہ ہے۔ ہم بار بار عبدالحبیب بھائی نے، ہم نے چینل پر، فیس بک کے پیج پر بار بار کہا کہ دیکھیں آپ کو راشن چاہیے، آپ اپنے علاقے کے نگران سے رابطہ کریں۔ ہمارے 2 لاکھ نگران ہیں، ایک تھوڑی ہے، ہر مسجد میں ہمارا نگران ہے، پھر 5 مسجد کا علاقہ نگران ہے، پھر 15-20 مسجد کا علاقہ ہی نگران ہے، پھر ڈویژن،
مطلب پورا ایک نظام ہم نے بنا کر دیا، بار بار اس کو بیان کیا۔
بالکل،
آپ اس کو فالو کرتے تو انشاءاللہ بہت ساری،
ایسا بھی ہے کہ ہم سے لوگوں نے رابطہ کیا اور شکوے کے ساتھ رابطہ کیا، لیکن جیسے ہم سے رابطہ کیا ہم نے مقامی نگران کو ان کے نمبر اور کانٹیکٹ نمبر دیے، انہوں نے ان کی انویسٹیگیشن کی کہ واقعی ضرورت مند ہے اور ان کو راشن پہنچایا، اور ایسے ایک دو نہیں بہت واقعات، پھر انہوں نے دعاؤں کے بھی پیغامات بھیجے کہ جناب آپ کا راشن ہمیں مل گیا، ہم آپ کا بہت شکریہ ادا کرتے ہیں۔ اور سفید پوش لوگوں کو میں نے کہا، وہ واقعی دیکھیں وہ کسی سے مانگ نہیں سکتے۔ عبدالحبیب بھائی کا میرے پاس میسج آیا اور ان کو کسی نے وہ بھیجا تھا، اور وہ اس میں یہ تھا کہ جناب میں علاقے کا بھی نام بتایا، میں وہ نام نہیں لوں گا علاقے کا، کہ میں فلاں علاقے میں ہم رہتے ہیں اور میں ایک معلمہ ہوں، پڑھاتی ہوں، اور لاک ڈاؤن کی وجہ سے کیونکہ میں بھی جا نہیں پا رہی، گھر میں ہی ہوں، تو میرے گھر میں افطاری میں پانی کے سوا کچھ بھی نہیں ہے، آپ پلیز ہمارے لیے کچھ کریں۔ ہم نے فوراً اپنے نگران سے رابطہ کیا اس علاقے کے، اور ہم نے کہا یار ان تک فوراً راشن پہنچائیں۔
یہ دعوت اسلامی کے نیٹ ورک کا فیضان ہے
جی، الحمدللہ
کہ ہم ان جگہوں تک پہنچ جاتے ہیں کہ جہاں تک لوگ نہیں پہنچ۔
شاہ رخ بھائی، کورنگی کی ضیا کالونی سے ایک خاتون کو پتا لگا دعوت اسلامی کورنگی 1.5 نمبر پر راشن بانٹ رہی، وہ پیدل آئی، اور پیدل آ کے نگران سے صرف یہ کہا کہ بیٹا میرے گھر میں چاول کا بندوبست ہو گیا ہے، میں ایک گھی کی تھیلی لینے آئی۔ کہاں سے آئی ہوں؟ کورنگی ضیا کالونی سے، پیدل 1.5 نمبر پہ، مجھے جو ہے نا وہ ایک گھی کی تھیلی دے دے۔ اب جب اسلامی بھائیوں نے یہ دیکھا، تو بڑھیا خاتون تھی اور بیچاری اس طرح، تو کہا کہ اماں آپ کہاں رہتی ہیں؟ کہا بیٹا فلاں جگہ پر رہتی ہوں، ایسے ایسے معاملات ہیں۔ کہا کہ آپ ایک گھی کی تھیلی نہیں، آپ پورا راشن لے کے جائیں۔ الحمد للہ ان کو پورا ہم نے راشن دیا۔ جب راشن دیا نا تو اب وہ خاتون ضعیفہ تھی، راشن لے کے کھڑی بھی تھی، پریشان تھی، تو کہا کہ واقعی یہ 20 کلو کا راشن اٹھا کے جائیں گی کیسے؟ तो अलहमदुल्ला इस्लामी भाइयों ने आपस में 100 रुपए मिला के रक्षा किया और उनको रक्षा भी किराया भी दिया, रक्षा में भी बिठाया। आप शाहरुख भाई यकीन करें, वो इस्लामी भाई बता रहे हैं कि वो जो बुढ़िया खातून थी वो झोली उठा उठा कर दुआएं दे रही थी, हजरत साहब को दुआएं दे रही, दावत इस्लामी को दुआएं दे रही, और कह रही कि मैं किस तरह तुम्हारा शुक्र अदा करूं।
अमीर अल सुन्नत की तरबियत है कि एक काम तो वो है जो तहरीक की सतह पे हो रहा है, लेकिन दूसरा काम वो है कि इंडिविजुअल भी अपनी जिम्मेदारी को पूरा करते हुए इस्लामी भाइयों ने 100-100 रुपए इकट्ठे करके उनके घर जाने का भी इंतजाम किया।
ऐसा है, औरंगी टाउन के निगरानी काबीना का मुझे फोन आया कि एक सैयद साहब ने रब्ता किया, कहा कि हम लोग हमारे यहाँ फाके हो रहे हैं, हम सादात से हमारे कुछ भी नहीं है। उन्होंने फौरन जिम्मेदारान ने आपस में पैसे मिला के फौरन उनके घर पे कुछ पैसे पहुंचाए कि आप फौरन ये पैसे लें, अपना काम तो शुरू करें। साकरों से हमारे पास, क्योंकि हमने अल्हम्दुलिल्लाह पूरे पाकिस्तान में काम किया। अब मैं आपको वो बातें बता रहा हूँ जो मुझ तक खबरें आई, तो साकरो ये हमारे ठट्टा से पहले इलाका, वहां पर हमारे इस्लाम भाई ने बताया कि जनाब कुछ सादात ने रब्ता किया और कहा कि जनाब हम लोग इस वक्त इस कदर आजमाइश में है, अगरचे हमें पता है कि हम सैयद हैं, लेकिन अगर आपके पास जकात के माल में भी कुछ है और राशन है ना, हमें वही दे दे। उन्होंने हमसे रब्ता किया, हमने उनको फौरन बुलाया और यहाँ उनको कहा कि राशन लेके जाए। राशन ज्यादा थे, तकरीबन थे कोई 100 से ज्यादा राशन थे। अब उनका ट्रक लोड हो गया, जब ये बात उन्होंने मुझे बताई ना, तो ट्रक वाले ने सादात का राशन रखने से मना कर दिया। आप यकीन करें, हमने इस फेसबुक पे भी इस सिलसिले को मैं लाइव किया, वो ट्रक खड़ा था, ये सारी बातें उस वक्त भी हुई। हमने आप यकीन करें उस ट्रक वाले को बोला और मैंने कहा देखो नबी पाक अलैहिस्सलाम की आल आजमाइश में आपको हम ये नहीं कहते कि लोड वाला वापसी खाली करो, आपकी डबल मेहनत होगी, लेकिन कम अज कम इसमें से कुछ राशन तो रख लो। ये 100 राशन है, लेकिन कुछ 10-12 ऐसे सादात हैं जो बहुत ही आजमाइश में। अल्हम्दुलिल्लाह उसने भी कोऑपरेट किया, अल्लाह ताला उनके दिलों में डालता है, वो आती है उसके दिल में। उसने भी कहा ठीक है, उसने अंदर कई सादात के राशन लिए, जगह बनाई, वो रखे और अल्हम्दुलिल्लाह वो सादात के यहाँ पहुंच गए। और ईद से तकरीबन 3 दिन पहले, हाँ 3 दिन पहले हमने अल्हम्दुलिल्लाह बकिया जो भी राशन सादात का था सारा का सारा वो साकरों पहुंचा दिया। हमने उनको ईद के 1000 सूट भी साकरों में पहुंचाया। अच्छा, हमने जब सूट पहुंचाया तो एक सवाल ही आया खल भाई, कहने लगे जनाब आप सूट जब देंगे तो ये कब सियेंगे और कब पहनेंगे? तो मैंने यही बात निगरान से की, यार आप लोगों को हम सूट दें, 3 दिन तो हैं, कौन सा दर्जी मिलेगा और कैसे कटिंग करेंगे और कैसे पहनेंगे? उसने कहा जनाब वहाँ खाने के लाले पड़े हैं, सूट तो बहुत ज्यादा उनके लिए नेमत होगी और हम गाँव में कोई दर्जी से थोड़ी सिलवाते हैं, ना इतने पैसे होते हैं, जिसको सूट मिलता है वो काट पीट के खुद ही सीखे पहन लेता है।
शफात भाई, वाकई में कहा जाए ना कि काम करने वाला हो तो काम बहुत है, और मदद करने के लिए निकला जाए तो मदद लेने वाले बहुत, मुस्तहिक बहुत। अब इसी इसमें अगर ये शुक्र के पहलू पे हमारी गुफ्तगू हो रही थी और बीच में आपने एक बात की थी कि अल्लाह ताला ने हमारे जिस्म में निज़ाम दिया है कि खुद ब खुद चीज़ें जो हैं वो मैनेज हो रही होती हैं। अब इसी दौरान जब हम एक डॉक्टर साहब के पास गए तो हमें पता चला कि चूंकि जाहिर सी बात है कि थैलेसीमिया के मर्ज के अंदर खून बनता नहीं है, आपका जिस्म जो है वो खून खाने की मशीन होती है, खून बनाने की मशीन नहीं होती उस जिस्म में। अब खून तो मिल जाता है, खून तो चढ़ा दिया, उसके सारे टेस्ट वगैरह कर लिए, उसमें कोई अल्लाह ना करे कोई HIV तो नहीं था या कोई और उसमें मर्ज तो नहीं था, वो सारे टेस्टिंग के बाद खून चढ़ा दिया गया। अब खून चढ़ाने के बाद जो आजमाइश होती है ना, वो ये होती है कि जिसको खून दिया जा रहा होता है उसके जिस्म में आयरन की मकदार बढ़ जाती है। एक सेहतमंद आदमी के जिस्म में 1.4-1.5 ounce आयरन होता है, होना चाहिए, लेकिन आप ये देखें कि इन लोगों के जिस्म में जो आयरन की मकदार है वो इतनी बढ़ जाती है कि 5-5, 6-6 हज़ार ounce चला जाता है, 400-400 ounce चला जाता है। इसके साइड इफेक्ट्स होते हैं, इनके पित्ते का साइज बढ़ जाता है, दिमाग का साइज बढ़ जाता है, चेहरे के खदोखाल, इन मरीजों को आप देखें तो इनके चेहरों के खदोखाल मुख्तलिफ होते हैं, रंगत इनकी अलग होती है। तो ये इतनी सारी चीजें हैं कि एक खून तो ट्रांसप्लांट कर दिया, लेकिन अब खून में से आयरन कौन निकालेगा?
और मेरे जाहिर है अल्लाह तबारक व ताला ने जो निज़ाम बनाया है और जिसका प्रॉपर चल रहा है ना, उसको तो वाकई यूं समझे कि सजदा शुक्र से सर नहीं उठाना चाहिए कि मेरे रब ने मेरे सारे निज़ाम को इस तरह प्रॉपर चलाया हुआ है, मुझे आंख झपकनी है मैं चाहता हूं तो झपक लेता हूं, इसमें ऑटोमेटिकली तरी रहती है, ये खुश्क नहीं होती, जबान है मेरी ये तर रहती है खुश्क नहीं होती। छोटी छोटी सी चीजें बंदा अगर अपनी जात में गौर करता चला जाए तो उसको अपने अंदर एक जहान आबाद मिलेगा और वो इसका एहसास करेगा कि मेरे रब ने मुझे कितनी चीजें अता फरमाई है। शाहरुख भाई, मैं बहुत सारे वाकयात इस हवाले से सुनने को मिले, एक वाकया ये बयान करूं मैं आपको कि एक खातून थी, उनके बच्चे के साथ ये थैलेसीमिया वाला ही प्रॉब्लम था, इंटीरियर की तरफ कहीं रह रही थी, उनके बच्चे को यही प्रॉब्लम हुआ थैलेसीमिया का। अब खून तो बच्चे को लगवाना है, लेकिन लॉकडाउन है, रास्ते बंद हैं, गाड़ी आ नहीं रही, अगर कुछ स्पेशल करें तो उसके लिए स्पेशल एक्सपेंसेस हैं। जो बेचारे पहले ही अपने खाने के लिए परेशान हैं, वो स्पेशल एक्सपेंसेस करके 40,000 तक मुझे बताया गया कि उनसे गाड़ी वाले ने मांगा कि वहां से कराची अगर वो आएंगी तो इतने सिर्फ उनके किराए की मद में लगेंगे।
वन साइड।
अब उन्होंने अपनी चीजें बेची, बताया गया कुछ रिंग्स से वो बेचे, एक मवेशी था उनके पास वो बेचा। अब ये सारी चीजें बेचकर बच्चे को लेकर अब कराची पहुंचे, अब उसको ब्लड लगवाना है। ब्लड लगवाने के बाद फिर वही मामला जो आप इरशाद फरमा रहे थे कि
आयरन का,
अब फिर वही आयरन का मामला जो आप इरशाद फरमा रहे थे, अब उसको बैलेंस करना है। अब यूं समझें तो परेशानियां बढ़ती चली जा रही है, लेकिन एक आम बंदा अपने आप में देखे, और जो तावुर करने वाले हैं यहाँ पर मैं उनको भी अर्ज करना चाहूंगा कि वो भी देखें, जो खिदमत कर रहे हैं, जो जिनको अल्लाह तबारक व तआला ने नवाजा है, और अल्हम्दुलिल्लाह इन हालात में भी उनके दस्तरखान में कोई कमी नहीं आई शाहरुख भाई, और उनका दस्तरखान वैसे ही लग रहा है, इफ्तार उसी तरह हो रहा है, और ईद की उनकी तैयारियां उसी तरह हुई हैं, और बहुत हैं ऐसे लोग भी कि जो इस तरह के हैं। साथ साथ उन लोगों को भी देखा जाए जो बेचारे अपने बच्चों के इलाज के लिए अपने घर की जरूरी चीजें बेचकर आ रहे हैं। यहाँ इस कंडीशन में आकर हमारे एहसास को और बढ़ जाना चाहिए, और ये बात वाकई हमारे जहन में आनी चाहिए कि जो हम मदद कर रहे हैं ये काफी नहीं है, अगर हमारे पास और है तो हम और रब की राह में दें। लोग वाकई बहुत परेशान हैं, हम किसी का सहारा बनेंगे।
रब ने भी तो मेरा रिस्क नहीं रोका,
अल्लाह
वो भी तो मुझे मुस्तकिल दे रहा है, तो फिर मैं क्यों रोकूं आगे, जब अल्लाह ने मुझे वसत दी
है। और वादा भी किया है ना कि तुम दोगे तो फिर तुम्हें बढ़ा कर दिया जाएगा। वमा अनफक्तुम मिन शयइन फहुवा युखलिफु, अल्लाह की राह में जो खर्च करोगे ना अल्लाह तबारक व तआला और बढ़ा कर देगा। और खासकर थैलेसीमिया के कॉन्टेक्स्ट में जो हमारी गुफ्तगू हुई, एक बड़ा नफीस जुमला हमारे निगरान मजलिस ने किबला असद मदनी दामत बरकातहू लालिया, उन्होंने गुफ्तगू करते हुए ये बात इरशाद फरमाई थी, बड़ी प्यारी और बड़ी भरी लगी मुझे, कि अल्लाह तबारक व तआला को ना सदका भी वो पसंद है, वो ज्यादा पसंद है, और उस सदके की वैल्यू ज्यादा अल्लाह तबारक व तआला के यहाँ बढ़ जाती है कि जो मौके के एतबार से किया जाए, मतलब लोगों को जिस चीज की ज्यादा जरूरत है वो चीज सदके में दे दी जाए। अब देखिए जरा कि एक बंदे को खून की ज्यादा जरूरत है और आपने उसकी मुश्किल कुशाई की, उसकी दाद रसी की खून देकर, यहाँ पर पैसा दे देना वो भी उसकी मदद के लिए होता तो, लेकिन वो जरूरत पूरी नहीं होती जो खून देने से हो रही थी। अब यहाँ बंदा आकर इस तरह से मदद करे कि मेरे मुसलमान भाई को जरूरत किस चीज की है, उस चीज को दे, और फिर जरा देखे कि इसके बाद भी तो कोई क्राइसिस आ सकते हैं। जो इतना खर्च करके अपने गांव से, अपने गोट से, अपने इलाके से कराची आया और 40,000 रुपए उसने सिर्फ किराए की मद में लगा दिया, यहाँ एहसास हमारा मजीद बढ़ना चाहिए कि मैं अगर किसी की और मदद कर सकता हूँ ना तो अल्लाह के वादे के मुताबिक मेरे यहाँ तो कमी नहीं होगी, लेकिन दूसरे का एहसास करते हुए मैं दे जाऊँ। और भी बहुत सी सूरतें हो सकती हैं, बस जरूरत है कि ये दिल को जगाएं, इसमें एहसास पैदा करें।
सही कहा माशाल्लाह हमारे खालिद भाई ने, बड़ी अच्छी बात की, एहसास। शाहरुख भाई, एहसास ये कैफियत का नाम है, और जो जितना बड़ा आदमी होता है ना उसमें उतना ही ज्यादा एहसास होता है। या बड़े से मुराद पैसे वाला बड़ा नहीं, बल्कि किरदार में जो बड़ा होता है तो उसके अंदर उतना ही ज्यादा एहसास होता है। फारूक आजम रजी अल्लाह तआला अन्हु का वाकया बारह आपने सुना होगा कि जनाब आप मदीने की गलियों में रात को दौरा फरमाते और देखते कि मेरी रियाया में यहाँ कोई जरूरतमंद, कोई भूखा, कोई परेशान तो नहीं। जब एक रात आप दौरा फरमा रहे थे तो उस दौरे के दौरान आपने देखा कि एक घर में बच्चों के रोने की आवाज आ रही है। आप घर में दाखिल हुए तो देखा कि एक चूल्हे पर पानी चढ़ा हुआ है और पानी पक रहा है। आपने पूछा क्या है इस देगची में, कहा कि पानी गर्म हो रहा है, लेकिन इसलिए पानी पका रही हूँ कि बच्चों को कहूंगी कि खाना बन रहा है और ये खाने का इंतजार करते करते सो जाएंगे, तो मेरे पास तो खाने को कुछ भी नहीं है, बस ये आसरा इनको दे रखा है। फारूक आजम रज़ी अल्लाह तआला तड़प गए, फौरन बैतुल माल आए, वहां से एक बोरी के अंदर जनाब अनाज भरा, उसमें कुछ दिरहम डाले, उसमें घी डाला और सारा सामान अपने कंधे पे लाद कर घर में आए, अपने हाथों से खाना बनाया, उन बच्चों को खिलाया, और खिलाने के बाद वाक्य में ये लिखा है कि आप जानवर की तरह घर में बैठ गए, बच्चे आपके करीब आए और बच्चे आपके साथ खेलने लगे, और जब बच्चे खेलने लगे और खेलने के बाद आपने उन बच्चों को खुश कर दिया, फिर उनके घर से निकले تو کہا اپنے غلام سے کہ اسلم تمہیں پتا ہے میں نے ایسا کیوں کیا؟ کہا کہ حضور کیوں کیا؟ کہا اس لیے کہ جب میں نے دیکھا کہ یہ بچے بھوک سے رو رہے ہیں تو میں نے ان کی بھوک کو ختم کیا، ان کے لیے کھانے کا انتظام کیا، پھر میں نے کہا کیونکہ میری وجہ سے یہ بھوکے تھے تو اب میں ان کو کچھ خوشی بھی فراہم کروں، تو یہ میرے ساتھ کھیلنے لگے اور جب کھیل کر یہ بچے خوش ہو گئے تو میرے دل کو قرار آیا۔ یہ وہ احساس،
آپ نے ہر انداز سے خوشی داخل کی،
ہر انداز سے، تو یہ احساس اللہ پاک ہمیں بھی عطا فرمائے۔ اور ایک اور عید کا کیونکہ دن ہے، میں مدنی چینل کے ناظرین سے خصوصاً عرض کروں گا کہ دیکھیں عید کا دن ہے، بہت سارے آپ کے پڑوس میں ایسے گھر ہوں گے جن کے بچوں نے عید پہ شاید نئے کپڑے نہ پہنے ہوں، آپ کے بچوں نے ہو سکتا ہے عید کے کپڑے آپ نے اپنے بچوں کے لیے بنا دیے ہوں، تو یہ باہر نکلیں گے تو ایسے بچے جن کے پاس عید کے کپڑے نہیں ہوں گے، آپ سوچ سکتے ہیں کہ دیکھ کر ان کا دل کس قدر رنجیدہ ہو جائے گا۔ اگر آپ نے اپنے بچوں کے لیے عید کے کپڑے بنا دیے، آپ انہیں پہنائیں، لیکن باہر دیکھ لیں اگر دوسرے کے بچے وہ پرانے کپڑوں میں ہیں تو آپ کے بچے باہر جاتے وقت لباس تبدیل کر لیں، گھر میں ان کی عید ہو گئی یہ بھی خوش ہو گئے لیکن جب باہر جائیں تو اس کا احساس کریں، ایسا نہ ہو کہ وہ رنجیدہ ہوں۔ اور اسی طرح ایسے گھر عید کے دن اسپیشل آپ دیکھیں کہ جن کے گھر اچھے کھانے نہ بن سکتے ہوں، جن کے پاس اتنی زیادہ آمدنی نہ ہو، آپ کے گھر یقیناً عید کے دن اچھا کھانا بنے گا تو ان کے گھر پر ایک پلیٹ میں ہی اچھا کھانا صحیح، لیکن ان کے گھر ضرور پہنچائیں، ان کا خیال رکھیں۔ اس کا تعلق بھی احساس سے ہے، یہ احساس آپ پیدا کریں انشاءاللہ آپ دیکھیے گا کہ آپ کو کیسا دلی سکون اور اطمینان نصیب ہوگا انشاءاللہ۔
مدنی چینل کے ناظرین، ہماری گفتگو احساس کے اوپر ہو رہی تھی، اور جیسا کہ ہمارے مبلغ دعوت اسلامی شفاعت بھائی نے بڑی پیاری بات کی کہ اگر آپ اپنے بچوں کو اس بات کا احساس دلائیں گے، تو یہاں تربیت کا بھی ایک پوائنٹ ہے کہ یہی وہ عمر ہے کہ جس عمر میں ان کے دلوں میں آپ نے اگر اپنے سے کم لوگوں کا احساس ڈال دیا تو انشاءاللہ عزوجل یہ جب بڑے ہوں گے تو یہ بھی اسی نقش قدم پہ چلیں گے، اور آپ کے لیے بلا مبالغہ یہ ثواب جاریہ کا باعث بنیں گے۔ جب ان کے دل میں احساس ہوگا تو اس احساس سے یہ لوگوں کی مدد کریں گے، ان کا خیال رکھیں گے، اور بے شک اس کا ثواب ان کو ملے گا اور اس ثواب میں آپ کا بھی حصہ ہوگا۔ الحمدللہ ہمارا اس سلسلے کا عید کے دن پیش کرنے کا مقصد یہ تھا کہ آج عید کا دن ہے، اور عمومی طور پہ ہماری فطرت ہوتی ہے کہ جب ہمیں خوشی ملتی ہے تو ہم ان لوگوں کو بھول جاتے ہیں کہ جو اس خوشی کے درمیان پریشانی کا شکار ہیں۔ تو اپنی خوشیوں میں، اپنے ان مسرت بھرے لمحات میں ان لوگوں کو بھی یاد رکھیں، ان رشتہ داروں کو بھی یاد رکھیں کہ جو اس وقت ضرورت میں ہیں، پریشان ہیں، آپ کے آس پڑوس میں لوگ پریشان ہیں، ان تمام کا خیال رکھیں۔ انشاءاللہ عزوجل ہم پھر آپ کے سامنے ایک نئے موضوع کے ساتھ اللہ نے چاہا تو پھر حاضر ہوں گے۔ اس وقت ہمارے اس پروگرام کا اختتام ہوا چاہتا ہے، اور آخر میں ہم آپ کو دعوت اسلامی نے اس لاک ڈاؤن کے درمیان جو ویلفیئر ایکٹیویٹیز کی اس سے متعلق ایک چھوٹا سا پیکج دکھائیں گے۔ مدنی چینل دیکھتے رہیے، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔
بہت شور ہے، اگر سننا چاہو تو، سننا چاہو تو کہیں بھوک شور مچا رہی ہے تو کوئی موت سے زندگی جیتنے کے لیے لڑ رہا ہے، کسی کی بھوک مٹانے کے لیے تو کسی کی زندگی بچانے کے لیے۔ دیکھنا دعوت اسلامی بنی امید کی کرانیت کی کرانیت کی کرانیت، 26 لاکھ فیملیز کی مدد کرنے کا ٹارگٹ لیے، اور ساتھ ہی زندگی اور موت کی کشمکش میں موجود تھیلیسیمیا کے مریضوں کی ایسے وقت میں امید بندھائی جب ہر کسی کو اپنی فکر تھی۔ ان حالات میں دعوت اسلامی ویلفیئر لاکھوں فیملیز کو مدد اور تھیلیسیمیا کے مریضوں کے لیے 17,000 سے زائد بلڈ بیگز فراہم کر چکی ہے۔ ہمیں امید ہے اللہ کی رحمت سے کہ آپ ہمارا ساتھ ضرور دیں گے۔
رحمت باری ہے خوشیاں عید کی سب کے لیے، آؤ